हेलो फ्रेन्ड्स एन्ड नमस्ते। आज चाहिँ इन्ट्रोडक्सन दिनुभन्दा पनि तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट केसको बारेमा चाहिँ जानकारी गराउन चाहन्छु। र केही दिन अगाडि चाहिँ मैले मेरो युट्युब कम्युनिटी पोस्टमा र मेरो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेकी थिएँ र कतिजनाले मेसेज गर्नुभएको थियो, कमेन्ट गर्नुभएको थियो कि के भइरहेको छ, यो के को बारेमा हो भनेर। सो त्यही नै आज तपाईँहरूलाई अलिकति जानकारी दिन चाहन्छु। 2022 20 मार्चमा ठ्याक्कै एक महिना अगाडि आत्मस्वर्ग अर्गनाइजेसनलाई एउटा इन्फर्मेसन आएको थियो र आत्मस्वर्ग अर्गनाइजेसनको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यो एउटा नन प्रफिट अर्गनाइजेसन हो र यो अर्गनाइजेसनले चाहिँ सडकमा भएको जनावरहरूलाई रेस्क्यु गर्नुहुन्छ, उद्धार गर्नुहुन्छ र डिफ्रेन्ट डिफ्रेन्ट च्यारिटीहरू उठाएर चाहिँ क्याम्पेनहरू गरेर सडकमा भएको जनावरहरूलाई खानाहरू पनि खुवाउनुहुन्छ। र यो अर्गनाइजेसनको बारेमा अझै राम्रोसँग डिटेलमा जान्नु चाहनुहुन्छ भने चाहिँ तल डिस्क्रिप्सन बक्समा उहाँहरूको सोसल मिडियाको र अफिसियल वेबसाइटहरूको चाहिँ लिङ्क राखिदिनेछु। सो तपाईँहरू आफैले गएर राम्रोसँग अझै मजाले बुझ्न सक्नुहुन्छ र उहाँलाई भलिन्टियरमा हेल्प पनि गर्न सक्नुहुन्छ। सो 20 मार्चमा आत्मस्वर्गलाई ज्ञान बहादुर बिक नाम गरेको व्यक्तिले एउटा कालो कुकुरलाई मारेको छ भनेर इन्फर्मेसन आएको थियो र इन्फर्मेसन अनुसार चाहिँ ज्ञान बहादुर बिकले त्यो सडकमा भएको कुकुरलाई यस्तै मासुहरू दिएर बिस्कुटहरू दिएर चाहिँ ट्रस्टहरू जित्न खोजेका थिए र एकचोटि उनले कुकुरको ट्रस्ट जितिसकेपछि, कुकुरले उनलाई ट्रस्ट गर्न थालिसकेपछि चाहिँ उनले त्यो कुकुरलाई एउटा बाँसको पोलमा बाँधेर अनि ढुङ्गै ढुङ्गाले हानेर मारेका थिए। र यो खबर पाउने बित्तिकै भोलिपल्ट नै 21 मार्चमा आत्मस्वर्ग टिम चाहिँ जौलाखेल पुलिस स्टेसनमा गएर डिएसपी सुधीर श्रेष्ठको मद्दतबाट यो केस फाइल गराए र पुलिसहरूले पनि यो केसलाई चाहिँ सिरियसली लिएर उनीहरू इमाडोल एरियामा इन्भेस्टिगेट गर्नको लागि भनेर गए र पुलिसहरू इन्भेस्टिगेसनको लागि उनका घरमा जाँदाखेरि चाहिँ उनी अलरेडी नै भागिसकेका थिए र उनको छरछिमेकीलाई पनि उनको बारेमा खासै त्यस्तो जानकारी थिएन, यहाँसम्म कि उनको रियल नेम पनि उनीहरूलाई थाहा थिएन। सो अझै इन्भेस्टिगेट गर्दै गर्दाखेरि पुलिसहरूले के कुरा थाहा पाए भने उनको घर चाहिँ म्याग्दीमा रहेछ। सो पुलिसहरूले उनको बारेमा अझै केही इन्फर्मेसन पाइन्छ कि या फिर उनलाई नै भेटाइन्छ कि भनेर म्याग्दीमा पनि गए, तर उनी म्याग्दीमा त थिएन, तर उनको बारेमा अलिअलि डिटेलहरू इन्फर्मेसनहरू चाहिँ पुलिसहरूले कलेक्ट गरे र त्यही इन्फर्मेसनहरू लिएर आत्मस्वर्ग टिम चाहिँ सातो बाटोको डिएसपी मदन केसी र जौलाखेलको डिएसपी शरद थापाको एप्रुभल लिएर यो केसलाई ललितपुर जिल्लाको सिडिओसम्म पुर्याइयो र 24 मार्चमा यो केसलाई सरकारी वकिलहरूबाट पनि लगियो। तर सरकारी वकिलहरूलाई चाहिँ यो एनिमल क्रुएल्टीमा कस्तो कस्तो नियमहरू लागू छ के कस्तो भनेर चाहिँ खासै त्यस्तो जानकारी नभएको चाहिँ टिमले पाइयो। देन आत्मस्वर्ग टिम जेनरल एटर्नीकोमा गए र त्यहाँ पनि उहाँहरूले एकदमै राम्रो रेस्पोन्स पाए र सपोर्ट पनि पाए र एटर्नीहरू चाहिँ यो केसको लागि लड्नलाई रेडी पनि भए र आत्मस्वर्ग टिमले यो केसलाई लिएर पुलिसहरूको, लयरहरूको र पब्लिक फिगरहरूको, नेपाली सेलिब्रिटीहरूको पनि एकदमै सपोर्ट पाइरहनु भएको छ र यो केसलाई यसरी लिगल वेमा लाँदाखेरि चाहिँ एकदमै लामो प्रोसेस भइरहेको छ, एकदमै समय लागिरहेको छ। सो सबैजनालाई चाहिँ के डर छ भने यो प्रोसेस चलिराख्दाखेरि कतै ज्ञान बहादुर बिक भागेर जाने हो कि, कतै उनलाई पक्रिनु नै नसक्ने हो कि भन्ने चाहिँ डर भइरहेको छ। सो त्यही भएर पनि यो टिमले, यो अर्गनाइजेसनले चाहिँ ठाउँ ठाउँमा प्याम्पलेटहरू टालिरहेका छन्, ठाउँ ठाउँमा मान्छेहरूलाई चाहिँ अवेर गराइरहेका छन् ज्ञान बहादुर बिकको बारेमा। सो आजको भिडियो बनाउनुको मेन मोटिभ पनि यही हो कि यदि तपाईँहरूलाई ज्ञान बहादुर बिकको बारेमा केही जानकारी छ या फिर जानकारी मिल्यो भने आत्मस्वर्ग अर्गनाइजेसनलाई कन्ट्याक्ट गर्नुहोला, पुलिसलाई कन्ट्याक्ट गरे पनि हुन्छ र उहाँहरूलाई कन्ट्याक्ट गर्नुको लागि चाहिँ कन्ट्याक्ट इन्फर्मेसनहरू म स्क्रिनमा राखिदिनेछु र तल डिस्क्रिप्सन बक्समा पनि हुनेछ। सो यदि तपाईँहरूले केही जानकारी पाउनुभयो भने प्लिज उहाँहरूलाई कन्ट्याक्ट गर्नुहोला। आज बिहान भर्खरै मैले यो केसलाई लिएर के अपडेट पाएकी थिएँ भने पुलिसहरूले चाहिँ यसरी प्याम्पलेटहरू टाँच्दाखेरि कसैको इमेज खराब हुन्छ, नाम खराब हुन्छ भनेर यसरी प्याम्पलेटहरू नटाँच्नुको लागि भनेर भनिरहेका थिए, तर आत्मस्वर्ग टिमले उनीहरूलाई राम्रोसँग सम्झाए र यो केसको बारेमा राम्रोसँग जानकारी दिएपछि चाहिँ पुलिसहरूले पनि ओके ठिक छ, प्याम्पलेट टाँच्नुको लागि पर्मिसन दिए र साथसाथै उनीहरूले पनि फुल सपोर्ट गर्ने भनेर बताए। सो यो केसलाई लिएर यति नै। यदि तपाईँहरूले कल्प्रिटलाई लिएर केही पनि जानकारीहरू पाउनुहुन्छ भने अर्गनाइजेसनलाई सम्पर्क गर्नु नबिर्सिनुहोला। सो आजको अर्को केसमा जाउँ। आजको हाम्रो अर्को केस छ ग्रेस मिलेनको बारेमा र यो केस चाहिँ मैले एकदमै लास्ट मिनटमा चुज गर्नु परेको थियो। म खास गरी नेपाली केसमा रिसर्च गरिरहेकी थिएँ तर कुनै कुनै इन्फर्मेसनहरू चाहिँ कन्फर्म गर्नुपर्ने थियो जुनको लागि चाहिँ अलिकति टाइम लाग्ने भएर त्यो केसलाई अलिकति पछि सारेर आज चाहिँ हामीहरू ग्रेस मिलेनको बारेमा कुरा गर्न जाँदैछौँ। र भिडियो स्टार्ट गर्नुभन्दा अगाडि डिस्क्लेमर दिन चाहन्छु कि यो भिडियोमा हामीहरू क्राइम सिनलाई लिएर डिटेलमा कुरा गर्न जाँदैछौँ र यो भिडियो स्पेसली फर म्याच्योर्ड अडियन्स ओन्ली, किनभने हामीहरू आज बिडिएसएम बन्डेज र सेक्सुअल एब्युजको बारेमा कुरा गर्न जाँदैछौँ। सो यस्तो कुराले कसैलाई ट्रिगर हुन्छ, अनकम्फर्टेबल हुन्छ भने तपाईँहरूले थाहा नै छ के गर्नुपर्छ भनेर। सो आजको भिडियो स्टार्ट गरौँ। ग्रेस एमी रोज मिलेनको जन्म 1996 2 डिसेम्बरमा युकेको विकफर्ड एसेक्समा भएको थियो र उनको बुवाको नाम डेभिड मिलेन थियो भने उनकी आमाको नाम जिलियन मिलेन थियो र उनका दुईटा दाइहरू पनि थिए जसको नाम चाहिँ डिक्लेन र माइकल थियो। र उनलाई चाहिँ हकी, म्युजिक अनि आर्टहरूमा इन्ट्रेस्ट पनि थियो र उनलाई चाहिँ ट्राभल गर्ने एकदमै इच्छा पनि थियो र उनले 2018 युनिभर्सिटी अफ लिङ्कनबाट एडभर्टाइजिङ र मार्केटिङमा ग्रेजुएट पनि गरेकी थिइन् र ग्रेजुएसन सकाइसकेपछि अब जबहरू खोजेर गर्नुभन्दा अगाडि, करियरतिर फोकस गर्नुभन्दा अगाडि चाहिँ उनलाई एकचोटि राम्रोसँग संसार हेर्नु मन थियो, उनलाई एकदमै ट्राभल गर्नु मनपर्थ्यो। सो त्यही भएर उनले एक वर्षको ग्याप लिएर उनी अक्टोबर 26 पेरुको लागि भनेर निस्किन्। पेरुमा चाहिँ उनले 6 बिताएकी थिइन् र पेरुमा चाहिँ छुट्टै ट्राभल गर्ने उनको ठुलो ग्रुप पनि थियो। सो ग्रुपहरूसँग नै उनी हाइकिङमा गएकी थिइन् र नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्न पनि गएकी थिइन् र 2018 उनी न्युजिल्यान्ड आइन् र न्युजिल्यान्डको अप्पर नर्थ आइल्यान्डतिर घुम्न थालिन् र त्यसपछि फेरि 30 उनी अकल्यान्ड आइन् र अकल्यान्डको भिक्टोरिया स्ट्रिटमा ब्याकप्याकर होस्टेलमा चाहिँ रुम लिएर बसिन्, जहाँनिर चाहिँ उनको एकजना रुममेट पनि थिइन् र उनले आफ्नो जर्नीको बारेमा चाहिँ आफ्नो फ्यामिलीहरूलाई पनि फोटोहरू पठाइरहेकी थिइन् र साथसाथै उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा पनि अपडेट गरिरहेकी थिइन्। देन 1 डिसेम्बरको यस्तै साँझको 5:30 चाहिँ ग्रेसले आफ्नो प्यारेन्ट्सलाई एउटा क्रिसमस ट्रीको फोटो पठाएकी थिइन् र त्यो क्रिसमस ट्रीको फोटो चाहिँ उनले स्काई सिटी होटेलमा लिएकी थिइन् र त्यसपछि ग्रेसको फ्यामिलीलाई ग्रेसको तर्फबाट केही पनि आइरहेको थिएन, मेसेजेस, फोन कल केही पनि आइरहेको थिएन र भोलिपल्ट चाहिँ ग्रेसको फेरि बर्थडे थियो र भोलिपल्ट ग्रेसको फ्यामिलीले विस गरे, उनको साथीहरूले पनि उनलाई बर्थडे विस गरे तर केही पनि रेस्पोन्सहरू आइरहेको थिएन र उनी चाहिँ आफ्नो बर्थडेको लागि एकदमै एक्साइटेड थिइन् तर कुनै पनि रेस्पोन्स नआउँदाखेरि र उनले चाहिँ एकदमै छिटो मेसेजहरू पनि रिप्लाई गर्ने गर्थिन् तर त्यसरी मेसेज रिप्लाई नआउँदाखेरि, इमिडिएटली रिप्लाई नआउँदाखेरि पनि उनको साथीहरू र उनको फ्यामिलीहरूलाई चाहिँ अलिकति चिन्ता लागिरहेको थियो। ग्रेसका फ्यामिलीले चाहिँ के भन्न चित्त बुझाइरहेका थिए भने सायद ग्रेस चाहिँ कुनै नेटवर्क नआउने ठाउँमा घुम्नको लागि गएकी होलान्, हाइकमा गएकी होलिन् भनेर चित्त बुझाइरहेका थिए र 2 पनि ग्रेसको चाहिँ केही पनि रेस्पोन्सहरू आइरहेको थिएन। ग्रेसको त्यो बेलामा 2 फोन थियो र 2 फोनमा फोन गर्दाखेरि चाहिँ भोइसमेल मात्रै गइरहेको थियो। त्यसपछि 6 ग्रेसको बुवाले अकल्यान्डको पुलिस स्टेसनमा कल गरे र मेरी छोरी चाहिँ यसरी हराइरहेको छ, तपाईँहरूले खोजिदिनु पर्यो भनेर मिसिङ रिपोर्ट फाइल गराए। पुलिसहरूले पनि एकदमै छिटो एक्सन लिए तर पुलिसहरूलाई इन्भेस्टिगेसन चाहिँ कहाँबाट गरौँ भनेर भइरहेको थियो किनभने ग्रेस अब टुरिस्ट थिइन्, उनको बारेमा खासै कसैलाई थाहा पनि थिएन तर ग्रेसको फ्यामिलीले चाहिँ उनी अब यो होस्टेलमा बसेकी थिइन् सो उनको होस्टेलबाट चाहिँ स्टार्ट गर भनेर उनको फ्यामिलीले नै सजेस्ट गरे। देन पुलिसहरू ग्रेस बसिरहेको होस्टेलमा गए र त्यहाँनिर ग्रेसकी रुममेटलाई क्वेसनहरू सोध्न थाले र उनकी रुममेटले भनेअनुसार पनि उनले लास्ट टाइम ग्रेसलाई देखेको पनि त्यही 1 डिसेम्बरमा मात्रै नै थियो। त्यसपछि पुलिसहरूले होस्टेलको सिसिटिभी चेक गरे र त्यो एरियामा जति पनि सिसिटिभीहरू छ सबै सिसिटिभीमा अब ग्रेस जताजता गएकी थिइन् सबै फुटस्टेपहरू चाहिँ फलो गरिरहेका थिए। यो केसको सबैभन्दा इन्ट्रेस्टिङ पार्ट चाहिँ के हो भने सिसिटिभी फुटेज, किनभने यो केसमा के भएको थियो, कस्तो भएको थियो भनेर सबै सिसिटिभीमा क्याप्चर भएको छ र यो केस सल्भ हुनुमा पनि सिसिटिभीको एकदमै ठुलो हात छ। जुन चाहिँ सिसिटिभी फुटेजहरूमा ग्रेस देखा परेकी थिइन् त्यही सिसिटिभी फुटेजहरूलाई फलो गर्दै जाँदाखेरि के कुरा थाहा पायो भने 1 डिसेम्बरको यस्तै साँझको 5:30 चाहिँ उनी स्काई सिटी होटेलमा गएकी थिइन् र त्यो चाहिँ होटेलभन्दा पनि एकदमै ठुलो क्यासिनो थियो र त्यही बेलामा चाहिँ उनले क्रिसमस ट्रीको फोटो खिचेर आफ्नो फ्यामिलीलाई पठाएकी थिइन् अनि त्यस्तै 5:45 हुँदाखेरि चाहिँ एकजना अननोन व्यक्ति ग्रेसबाट आए र उनले ग्रेसलाई चाहिँ एकदमै अकवर्ड पारामा हक गरे। त्यसपछि उनीहरू 6 त्यही स्काई सिटी होटेलमै भएको एन्डिज बर्गर बारमा गए र उनीहरूले ड्रिङ्क गरे र त्यो बेलामा चाहिँ सबै ड्रिङ्कको पेमेन्टहरू त्यही अननोन व्यक्तिले नै गरेका थिए। देन केही समयपछि बेलुकाको 7:12 हुँदाखेरि उनीहरू मेक्सिकन क्याफेमा डिनरको लागि भनेर आए र त्यही डिनर गरिसकेपछि चाहिँ उनीहरू फेरि बेलुकाको 8:27 हुँदाखेरि ब्लु स्टोन रुममा आएका थिए ड्रिङ्कका लागि भनेर। देन उनीहरूले त्यहाँ अझै 1 टाइम बिताए, ड्रिङ्कसिङ गरे र त्यसपछि उनीहरू त्यो होटेलमा गइन्जेलसम्म चाहिँ एकदमै कम्फर्टेबल भइसकेका थिए। उनीहरू एकअर्कालाई हक गर्ने, किस गर्ने गरिरहेका थिए। त्यो होटेलमा हुने बेलामा एक टाइममा त्यो अननोन व्यक्ति चाहिँ टेबल छोडेर वासरुमको लागि भनेर गएका थिए र उनी वासरुममा हुने बेलामा ग्रेसले आफ्नो फोन चलाएकी थिइन् र केही समयपछि त्यो व्यक्ति फेरि टेबलमा आए र उनी टेबलमा हुने बित्तिकै ग्रेस फेरि आफ्नो पर्स त्यहीँ छोडेर नै उनी वासरुम गएकी थिइन् र उनी वासरुममा हुने बेलामा चाहिँ त्यो अननोन व्यक्तिले ग्रेसको ब्याग पुरै चेक गरिरहेका थिए र त्यहाँनिर केही समय स्पेन्ड गरिसकेपछि उनीहरू दुवैजना नै ग्रेस र त्यो अननोन व्यक्ति नै सिटी लाइफ होटलमा आएका थिए र सिटी लाइफ होटलमा चाहिँ त्यो अननोन व्यक्तिले रुम लिएर राखेका थिए। पुलिसले लास्ट टाइम सिसिटिभी फुटेजमा ग्रेसलाई देखेको भनेको पनि त्यही अननोन व्यक्तिको रुममा गइन्जेलसम्मको मात्रै थियो। त्यसपछि चाहिँ ग्रेसको कुनै पनि अत्तोपत्तो थिएन, कुनै पनि सिसिटिभी फुटेजमा चाहिँ उनी देखेकी थिएनन्। तर त्यो अननोन व्यक्ति चाहिँ भोलिपल्ट 2 नोभेम्बरमा चाहिँ आफ्नो रुमबाट होटलबाट जाने आउने गरिरहेका थिए। कम्तीमा पनि उनले 10 ताल त ओहोरदोहोर गर्यो होला त्यो दिनमा। सो पुलिसहरूलाई अलिकति शङ्का लागेर चाहिँ उनीमाथि शङ्का लागेर अब ग्रेसको त कुनै नामो निशान छैन फलो गर्नको लागि, सो त्यही भएर त्यही मान्छेलाई नै फलो गरौँ भनेर पुलिसहरूले त्यो अननोन व्यक्ति जुन जुन सिसिटिभी फुटेजमा देखिएको छ त्यही सिसिटिभी फुटेजहरूलाई चाहिँ फलो गर्न थाले। उनले ग्रेसलाई भेटेको भोलिपल्ट 2 डिसेम्बरको बिहान नै उनी आफ्नो रुमबाट निस्केर चाहिँ एउटा कुनै पसलमा गएर उनले एउटा ठुलो सुटकेस किनेर होटेलमा ल्याए। त्यसपछि उनी फेरि बाहिर गए अनि उनले सफा सरसफाइ गर्ने क्लिनिङ सप्लाईहरू किनेर फेरि होटेलमा आए र फेरि उनी आफ्नो रुमबाट निस्के र उनी अर्की महिलासँग डेटमा गए र केही समयपछि उनीहरू दुवैजना नै आफ्नो आफ्नो बाटो लागे र त्यसपछि उनी कार रेन्ट गर्ने ठाउँमा गए र उनले एउटा कार भाडामा लिएर उनी होटेल आए। त्यसपछि उनले ट्रलीमा 2 ठुलो ठुलो सुटकेसहरू राखेर चाहिँ एलिभेटर थ्रु लिफ्ट थ्रु चाहिँ तल लगे अनि उनले आफ्नो गाडीमा त्यो सुटकेस लोड गरे र त्यो दिनको भोलिपल्ट 3 डिसेम्बरमा उनी बिहान 7 बज्नुभन्दा अगाडि नै उठेर आफ्नो होटलबाट निस्के अनि आफ्नो गाडी लिएर एउटा पसलमा गए र त्यो पसलमा चाहिँ उनले रातो कलरको सावेल लिए अनि त्यहाँनिर उनले एउटा के सामान पनि किनेको थियो तर त्यो के सामान भनेर चाहिँ क्लियर चाहिँ गरेको छैन र त्यो सिसिटिभीमा पनि क्लियरली देखिएको थिएन र त्यही दिनमा उनी पछि होटलमा फर्किने बेलामा उनले कार्पेट सफा गर्ने मेसिन पनि भाडामा ल्याएका थिए। देन पुलिसहरूले अर्को सिसिटिभी फुटेज फेला पारे र त्यो सिसिटिभी फुटेजमा चाहिँ त्यो अननोन व्यक्ति कुनै एउटा ऱ्यान्डम प्लेसमा गएर चाहिँ उनले डस्टबिनमा केही सामानहरू फ्यालिरहेका थिए तर पुलिसहरूले कहिले पनि फेला पार्न सकेन कि त्यो सामान चाहिँ के थियो भनेर। देन पुलिसले त्यो सबै सिसिटिभी फुटेजहरू हेरिसकेपछि चाहिँ त्यो अननोन व्यक्तिको बारेमा डिटेलहरू निकाले र त्यो अननोन व्यक्तिको नाम थियो जेसी केम्सन। र अब कुरा गरौँ जेसी केम्सनको बारेमा र जेसीको जन्म चाहिँ 1991 डिसेम्बरमा न्युजिल्यान्डको वेलिङटन भन्ने ठाउँमा भएको थियो र उनको बुवा र आमा चाहिँ 1994 छुटेर बस्न थालेका थिए र उनको बुवा र आमा छुटिसकेपछि उनलाई चाहिँ उनको हजुरबुवाहरूले पालेका थिए र उनले चाहिँ सानैदेखि नै एकदमै झुटहरू बोल्ने गर्थे र उनको झुटहरूको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ उनले आफूलाई क्यान्सर लागेको छ भनेका थिए र क्यान्सर लागेर पनि उनले निको भएर चाहिँ क्यान्सर सर्भाइभर हो भनेर उनले आफ्नो साथीहरूलाई भन्ने गर्थे र उनको बुवा र आमाको चाहिँ डेथ भइसक्यो भनेर पनि उनले सुनाउने गर्थे र उनको कजन चाहिँ एकदमै प्रोफेसनल त्यो रग्बी टिमको प्लेयर हो भनेर भन्ने गर्थे र उनले चाहिँ कहिले कहिले आफ्नो साथीहरूलाई म चाहिँ सिआइएको एजेन्ट हो भनेर पनि सुनाउने गर्थे र उनले आफ्नो साथीहरूलाई कोही कोही बेला चाहिँ म एकदमै धनी बाउको छोरा हो भनेर पनि सुनाउने गर्थे र उनले त्यही धेरै झुट बोल्ने भएको कारणले पनि उनको बुवा र आमाले चाहिँ उसँग बोलचाल गर्नु पनि छोडिदिएका थिए र उनले काममा पनि धेरै झुट बोल्ने भएको कारणले उनी कुनै पनि जबमा चाहिँ टिकेर बस्न सक्दैन थिए र उनले जुन दिन ग्रेसलाई भेट्न गएका थिए त्यो दिनमा चाहिँ उनलाई जबबाट निकालिदिएको थियो। ग्रेसलाई भेटेको भोलिपल्ट उनी जुन महिलासँग डेटमा गएका थिए ती महिला चाहिँ एक्चुअलमा जर्नलिस्ट थिइन् र उनले पछि चाहिँ आफ्नो एक्सपिरियन्स पोस्ट गरेकी थिइन्। सो उनले भनेअनुसार उनीहरूको भेट चाहिँ त्यही टिन्डरकै कारणले भएको थियो, त्यही टिन्डरमा प्रोफाइल म्याच भएको कारणले नै उनीहरू डेटमा गएका थिए र त्यो डेटमा चाहिँ जेसीले उनको साथीहरू चाहिँ पुरै पुलिसहरू हो भनेर भनेका थिए र उनले फर्स्ट डेटमा नै कस्तो कुरा गरेका थिए भने मेरो साथीहरू चाहिँ पुलिस हो अनि मेरो साथीहरू चाहिँ त्यही व्हाइट केयर रेन्जेसमा पुरै लासहरू खोजिरहेका छन् र पुलिसहरूको कुकुरले चाहिँ 4 फुटभन्दा तल गाडेको लास चाहिँ सुँगेर पत्ता लगाउन सक्दैन भन्ने जस्तो कुराहरू चाहिँ गरिरहेका थिए र ती महिलालाई चाहिँ उनको कुराहरू सुनेर अलिकति कस्तो वियर्ड भाइ भइरहेको थियो, उनलाई एकदमै अनकम्फर्टेबल फिल भइरहेको थियो अनि र जेसीले उनलाई अझै टाइम स्पेन्ड गरौँ भनेर भनिरहेका थिए तर ती महिलाले चाहिँ मेरो काम छ भनेर उनी गएकी थिइन् र उनीहरू जाने बेलामा चाहिँ उनीहरूले एकै ठाउँमा नै कार पार्क गरेका थिए। उनी पनि त्यही डिरेक्सनमा जाने भनेर थाहा पाउने बित्तिकै उनी फेरि अपोजिट डिरेक्सनमा गएकी थिइन्, किनभने उनलाई जेसँग टाइम स्पेन्ड गर्नु नै थिएन, किनभने उनको गट्सले उनको इन्स्टिङले नै केही न केही रङ छ यो मान्छेसँग भन्ने चाहिँ उनलाई फिल भइरहेको थियो। त्यही भएर नि उनलाई चाहिँ छिटोभन्दा छिटो जेसीदेखि चाहिँ टाढा जानु थियो। त्यो सिसिटिभीमा जेसी वासरुम जाने बेलामा ग्रेसले चाहिँ आफ्नो फोन चलाइरहेकी देखाएको थियो। त्यो चाहिँ एक्चुअलमा उनले आफ्नै बेस्ट फ्रेन्डलाई मेसेज पठाएकी थिइन् र उनले लेखेकी थिइन् कि जेसी चाहिँ ओइल कम्पनीको म्यानेजर हो र उनीहरूको डेट चाहिँ एकदमै राम्रो भइरहेको छ, उनीहरू चाहिँ भेट्ने बित्तिकै नै क्लिक भयो र ऊ चाहिँ आफ्नो बर्थडेको लागि पनि एकदमै एक्साइटेड छु भनेर पनि उनले आफ्नो बेस्ट फ्रेन्डलाई मेसेज गरेकी थिइन्। अनि त्यसपछि 6 डिसेम्बरमा जेसीलाई इन्टरोगेसनको लागि भनेर पुलिस स्टेसनमा ल्याए र पुलिस स्टेसनमा ल्याइसकेपछि उनलाई इन्टरोगेसन गर्ने बेलामा डिटेक्टिभले चाहिँ अब ग्रेसलाई उनले कसरी चिनेको र लास्ट टाइम उनले ग्रेसलाई कहाँ देखेको भनेर क्वेसनहरू गरे र त्यो बेलामा जेसीले के आन्सर दिए भने उनको र ग्रेसको भेट चाहिँ टिन्डरको थ्रु भएको, उनीहरूको चाहिँ टिन्डर प्रोफाइल म्याच भएको कारणले चाहिँ उनीहरू त्यो दिनमा डेट गएका थिए र उनीहरू होटलबाट निस्किसकेपछि चाहिँ आफ्नै आफ्नै बाटो लागेका थिए र होटलमा गइसकेपछि उनले ग्रेसलाई म्यासेज गर्नु खोज्दाखेरि चाहिँ ग्रेसले अलरेडी नै अनम्याच गरेको कारणले चाहिँ उनले ग्रेसलाई कन्ट्याक्ट गर्नु पाएन त्यो रातमा र त्यसपछि चाहिँ मलाई ग्रेसको बारेमा केही पनि थाहा छैन भनेर उनले जवाफ दिए। र टिन्डर भनेको चाहिँ अनलाइन डेटिङ एप हो यदि कसैलाई थाहा छैन भने, पुलिसहरूलाई चाहिँ र पुलिसहरूलाई थाहा भइसकेको थियो कि उनले चाहिँ झुटो बोलिरहेको छ भनेर, किनभने सिसिटिभी फुटेजमा ग्रेस र उनी सँगै नै होटेल रुममा गएका थिए। देन पुलिसहरूले त्यो दिनमा उनलाई जान दिए तर भोलिपल्ट फेरि बोलाए र भोलिपल्ट चाहिँ पुलिसहरूले त्यो सिसिटिभी फुटेजको कुनै एउटा उनीहरू दुईजना भएको फोटोहरू चाहिँ सबै उनलाई देखाएका थिए र उनलाई भने कि हामीलाई सबै कुराहरू थाहा छ, सिसिटिभी फुटेजमा सबै नै थाहा छ, त्यही भएर झुटो नबोल, के हो साँचो भनेर भन भने। र सुरुमा त उनले आफ्नो कुराहरू खोलिरहेका थिएनन्, तर अब त्यो सबै सिसिटिभी फुटेजहरूको एभिडेन्सहरू देखाइसकेपछि उनलाई के फिल भयो भने अब झुट बोलेर काम छैन। सो त्यही भएर उनले भने कि त्यो रातमा चाहिँ एक्ज्याक्टली के भएको थियो भन्दाखेरि उनको पोइन्ट अफ भ्यूबाट, सो उनीहरू होटल रुममा गए र होटल रुममा गइसकेपछि चाहिँ ग्रेसले यस्तै अब सेक्स गर्दाखेरि रफ सेक्स गर्ने भने र बिडिएसएम ट्राई गरौँ, यस्तो यो बन्डेजहरू ट्राई गरौँ भनेर उनले नै सजेस्ट गरे, किनभने उनलाई चाहिँ 50 Shades of Grey मुभी एकदमै मनपर्थ्यो र उनलाई चाहिँ त्यो 50 Shades of Grey जस्तै नै ट्राई गर्नु मन छ भनेर उनले भनेकी थिइन्। सो त्यही भएर ग्रेसले भनेको कारणले चाहिँ हामीले लाइक त्यो बिडिएसएम ट्राई गरेको भनेर उनले भने। देन त्यही सेक्स गर्ने बेलामा ग्रेसले उनलाई ग्रेसको घाँटी दबाऊ भनेर भनेकी थिइन् र उनले ग्रेसको कुरा फलो गरेर चाहिँ उनले ग्रेसको घाँटी दबाएको थियो। अनि त्यसपछि उनीहरूको सेक्स भइसकेपछि एकचोटि डन भइसकेपछि उनी चाहिँ सावरमा गए र सावर लिँदा लिँदै सावर खुल्लै राखेर नै उनी कति घन्टाको लागि चाहिँ त्यहीँनिर निदाए भनेर भने। अनि त्यसपछि केही घन्टा उनी सावरमा त्यो पानी खुल्लै भएको सावरमा सुतेर उनी उठेर आफ्नो बेडरुममा आउँदाखेरि चाहिँ ग्रेस बेडमा थिएनन्। सो उनले चाहिँ त्यो बेलामा के सोचे भने ग्रेस चाहिँ सायद होटल रुम छोडेर गयो होला भनेर मैले सोचेको थिएँ र म त्यो बेलामा त्यहीँ सुतेँ। अनि त्यसपछि भोलि बिहान उठेर हेर्दाखेरि ग्रेसले त रुम छोडेर गएकी थिएनन् रहेछ, उनी त त्यहाँनिर लडेर बसेकी थिइन् र मैले चेक गर्दाखेरि चाहिँ उनी अलरेडी नै मरिसकेकी थिइन् भनेर डिटेक्टिभलाई भने। र उनलाई पुलिस स्टेसन लाने बेलामा यतापट्टि पुलिसहरूले चाहिँ उनको होटल रुमहरू चेक गरेका थिए र उनले चाहिँ अलरेडी नै सबै सफा गरेको कारणले खासै त्यस्तो केही पनि देखेको थिएन, तर पछि पुलिसहरूले लुमिनल युज गरेर चाहिँ त्यहाँनिर सबै उनको फुटप्रिन्टहरू र उनको जहाँ जहाँ ब्लडहरू लागेको थियो त्यो ठाउँहरू चाहिँ सबै पत्ता लगाएका थिए। देन डिटेक्टिभले उनको फोन चेक गरे र उनको सबै सर्च हिस्ट्रीहरू हेरे र त्यो सर्च हिस्ट्री हेर्दाखेरि चाहिँ सबैभन्दा पहिला के थियो, लार्ज ब्याग भनेर थियो। अनि त्यसपछि हाउ टु डिस्पोज बडीलाई कसरी डिस्पोज गर्ने भनेर थियो। अनि अर्को त्यही हेर्दै गर्दाखेरि चाहिँ उनले त्यहाँनिर पोन साइटहरू पनि हेरेका थिए, पोन साइटहरूमा पनि गएका थिए र यो सबै चाहिँ उनले जुन टाइममा म सुतिरहेका थिएँ सावर तल भन्थ्यो नि त्यही टाइममा यस्तै रातिको 1-2 बजेतिर चाहिँ त्यो सर्च हिस्ट्रीहरू थियो। अनि त्यो पोन साइट हेरिसकेपछि चाहिँ पुलिसलाई शङ्का लागेर उनको फोनको ग्यालेरी चेक गरे र उनको फोनको ग्यालेरी चेक गर्दाखेरि चाहिँ त्यहाँनिर ग्रेसको 7 न्युड पिक्चरहरू थियो र त्यो पनि पुरै लाइफलेस बडीको, ऊ अलरेडी डेथ भइसकेपछि चाहिँ त्यो फोटोहरू लिएको थियो र त्यो फोटोमा पोजहरू चाहिँ एकदमै इन्टिमेट पोजहरू थियो, उनी आफैले नै त्यहाँ कस्तो कस्तो पोजहरू गरेर चाहिँ ग्रेसको फोटोहरू लिएका थिए र उनको गुगल म्यापको सर्चमा चाहिँ वेटकर रेन्जेस भन्ने ठाउँको बारेमा पनि सर्च गरिएको थियो. देन डिटेक्टिभले उनलाई ग्रेसको बडी कहाँ छ भनेर सोधे र उनले ग्रेसको बडीलाई चाहिँ त्यही वेटकर रेन्जेसमा नै गाडेर राखेको छ भनेर भने. देन पुलिसहरू त्यो एरियामा गए. त्यो एरिया चाहिँ जङ्गल एरिया थियो अनि त्यो ठाउँलाई चाहिँ डम्पिङ एरिया भनेर नै बुझ्ने गर्थ्यो. मतलब मान्छेहरूले मान्छेहरूलाई मारेर चाहिँ त्यो ठाउँमा फाल्ने गर्थे. देन पुलिसहरू त्यहाँनिर गए र एक ठाउँमा चाहिँ माटो अलिकति माथि उठेको थियो अनि त्यो एरियालाई चाहिँ फेरि हाँगाहरूले छोप्न खोजेको थियो. सो पुलिसहरूलाई शङ्का लागेर त्यही एरिया नै पहिला चेक गरे र ठ्याक्कै त्यो ठाउँमा नै त्यो ठाउँको ठ्याक्कै 4 फिट तल चाहिँ एउटा सुटकेस गाडेर राखेको थियो. अनि सुटकेस खोलेर हेर्दाखेरि चाहिँ त्यहाँनिर ग्रेसको बडी थियो र ग्रेसको बडीलाई चाहिँ त्यो सुटकेसमा पुरै कोचाएर राखेको जस्तो अवस्थामा थियो. 2019 जनवरीबाट चाहिँ ट्रायल सुरु भएको थियो र जेसीले सुरुमा आफ्नो अपराधहरू केही पनि स्वीकार गरेका थिएनन्. उनले त उल्टै आफूलाई भिक्टिम जस्तो चाहिँ प्रुफ गर्नु खोजिरहेको थियो त्यहाँनिर. उनले भनेअनुसार चाहिँ यो चाहिँ जस्ट एक्सिडेन्ट हो, त्यो पनि ग्रेसले सजेस्ट गरेको कारणले चाहिँ हामीले बिडिएसएम ट्राई गरेको, ग्रेसको कारणले यस्तो भएको, ग्रेसलाई ट्राई गर्नु मन लागेको कारणले यस्तो भएको हो भनेर पुरै आफूले आफूलाई भिक्टिम ठहराउनु खोजिरहेका थिए. यो केसलाई लिएर चाहिँ एकदमै कन्ट्रोभर्सी भएको थियो र कोर्टमा चाहिँ ग्रेसको इज्जतलाई लिएर, ग्रेसको क्यारेक्टरलाई लिएर एकदमै नराम्रो कुराहरू भएको थियो. अनि उनीहरूले इभन ग्रेसको एक्स बोयफ्रेन्डलाई पनि कोर्टमा टेस्टिमोनी दिनको लागि भनेर बोलाएका थिए र ग्रेसको एक्स बोयफ्रेन्डले भनेअनुसार उनीहरूले पहिल्यैदेखि नै बिडिएसएमहरू ट्राई गरेका थिए, गर्ने गर्थे र उनीहरूको चाहिँ एउटा रुल्स थियो. त्यो रुल्स अनुसार चाहिँ यदि त्यो बिडिएसएम गर्दाखेरि कसैलाई गाह्रो हुन्छ भने 3 ट्याप गर्ने रुल्स थियो. उनीहरूलाई राम्रोसँग थाहा थियो कि उनीहरूले के गर्दैछौँ र कसरी सेफ्टी पाराले गर्ने भनेर उनीहरूलाई राम्रोसँग थाहा थियो. र जेसीको डिफेन्स लयरले चाहिँ ग्रेसको एक्स बोयफ्रेन्डको टेस्टिमोनीलाई लिएर नै ग्रेसलाई नराम्रो भनिरहेका थिए र ग्रेसको जिउमा चाहिँ उनको घाँटीमा र सोल्डरमा चाहिँ निलो निलो डामहरू पाइएको थियो. अनि उसको पोस्टमार्टम रिपोर्ट अनुसार पनि उनको डेथ चाहिँ घाँटी दबाउनुको कारणले भएको भनेर थियो र उनको जिउमा चाहिँ कुनै पनि फेरि डिफेन्स घाउहरू थिएन. सो त्यही भएर पनि उनीहरूले ग्रेसलाई नै ब्लेम गरिरहेका थिए, ग्रेसकै क्यारेक्टरलाई ब्लेम गरिरहेका थिए. तर पोस्टमार्टम रिपोर्टमा के पनि देखिएको थियो भने उनले चाहिँ त्यो दिनमा एकदमै ड्रिङ्क गरेको थियो. उनको सिस्टममा चाहिँ एल्कोहल एकदम हाई लेभलमा पाइएको थियो. सो सायद डिफेन्स गर्नुको लागि उनी होसमा पनि थिएनन् होला. जेसीले चाहिँ ग्रेसको घाँटी यति लामो समयसम्म दबाएको थियो कि उनको नाकबाट चाहिँ पुरै ब्लडहरू नै निस्केको थियो. यो ट्रायल हुने बेलामा अब ग्रेसको क्यारेक्टरलाई लिएर यति धेरै क्वेसनहरू उठ्न थालिसकेपछि चाहिँ न्युजिल्यान्डको प्राइम मिनिस्टरलाई नराम्रो लागेर उनले Grace's family line purai maafi maagegi thin.
On behalf of New Zealand, I want to apologize to Grace's family. Your daughter should have been safe here and she wasn't and I'm sorry for that.
Ra yo trial chalne bela ma unki ex girlfriend le pani police har lai contact garera chai unle pani bayan diyeki thin. र जेसी चाहिँ 3 लागि भनेर सिडनी गएका थिए र 2016 मात्रै उनी चाहिँ सिडनीबाट न्युजिल्यान्ड फर्केका थिए र त्यही न्युजिल्यान्ड आएको केही समयपछि नै उनले आफ्नै एक्स गर्लफ्रेन्डसँग भेटेका थिए र उनले आफ्नै एक्स गर्लफ्रेन्डलाई चाहिँ पुरै म चाहिँ एकदमै धनी बाउको छोरा हो भनेर पुरै धाक लगाएका थिए. तर आफ्नो एकाउन्ट फ्रोज भएको कारणले मैले मेरो पैसाहरू निकाल्नु पाएको छैन, चलाउनु पाएको छैन भनेर उनले आफ्नो गर्लफ्रेन्डलाई पैसाहरू माग्ने गर्थे र उनकी गर्लफ्रेन्डले पनि उनलाई पैसाहरू दिने गर्थिन्. उनकी गर्लफ्रेन्डले बयानमा भनेअनुसार उनले चाहिँ उनकी गर्लफ्रेन्डको घाँटीहरू दबाउने, पुरै फिजिकली एब्युजहरू गर्ने अनि छुरीहरू बोकेर घरमा पुरै लखेट्ने अनि घाँटी दबाउने, मार्छु भनेर धम्की दिने गर्थे. र 2017 जनवरीमा उनकी गर्लफ्रेन्डले पुलिस स्टेसनमा गएर रिस्ट्रेन्ट अर्डर पनि गरेकी थिइन्. उनकी गर्लफ्रेन्डले जेसीलाई कुनै पनि चार्जहरू त लगाएनन् तर जेसीबाट जेसीदेखि प्रोटेक्सन चाहियो भनेर चाहिँ उनले रिस्ट्रेन्ट अर्डर गरेकी थिइन् र उनको अर्डर चाहिँ ग्रान्टेड पनि गरिएको थियो. देन 2017 अप्रेलमा आएर फाइनली उनीहरूले ब्रेकअप गरे. देन उनीहरू छुटेर बस्न थाले र यही ट्रायल चलिरहेको बेलामा अर्की एकजना महिला आइन् र उनी ब्रिटिस थिइन्, उनी टुरिस्ट थिइन् र उनले बयान दिए अनुसार चाहिँ 2018 अप्रेलमा उनको भेट चाहिँ जेसीसँग भएको थियो र उनीहरूको भेट चाहिँ यही टिन्डरको थ्रु नै भएको थियो. अनि त्यो भेटेको दिनमा चाहिँ जेसीले उनलाई एउटा मोटेलमा लगेर उनलाई सेक्सुअली एसल्ट गरेको भनेर उनले बयान दिएकी थिइन्. ती महिलाले पछि 2020 नोभेम्बर महिनामा जेसीको एगेन्स्टमा चाहिँ रेप केस फाइल गरेकी थिइन् र 2019 जेसीले आफ्नो अपराध स्वीकार नगरे पनि यो जस्ट एक्सिडेन्ट हो भनेर भने तापनि माथिको ज्युरीहरूले चाहिँ उनको बयानहरूलाई रिजेक्ट गरे र उनलाई दोषी ठहराए र 2020 को 21 फेब्रुअरीमा उनलाई आजीवन कारावासको सजाय सुनाए र उनले कम्तीमा पनि 17 वर्षसम्म चाहिँ प्यारलको लागि एपिल गर्न नपाउने भनेर फैसला सुनाए र 2020 को 23 अक्टोबरमा चाहिँ उनलाई 9 वटा चार्जेसहरू अझै लगाएको थियो र त्यो चार्जेसहरू थियो उनले सेक्सुअली असल्ट गरेको भनेर, फिजिकल्ली असल्ट गरेको भनेर, वेपनहरूको छुरीहरूको दुरुपयोग गरेको भनेर र मार्ने धम्की दिएको भनेर, त्यही चार्जेसहरूमा चाहिँ उनलाई अझै 7 वर्ष 6 महिनाको सजाय थपिदिएको थियो। र यो केसमा सुरुमा चाहिँ जेसीको नाम पब्लिक गराएको थिएन, माथिबाट सुप्रिम कोर्टले नै उनको नामहरू चाहिँ पब्लिक नगर्ने भनेर भनिएको थियो र त्यो गर्नुको कारण चाहिँ के थियो भने फेयर ट्रायल होस् भनेर थियो। र कतिपय केसहरूमा चाहिँ मिडियाहरू इन्भल्भ भएर केसहरू पुरै तोडमोड गरिदिने गर्छन्, त्यही भएर पनि नाम सप्रेस गराएको थियो। तर पछि ऊ अपराधी भनेर ठहरिने बित्तिकै नै उनको नाम चाहिँ पब्लिक गराएको थियो र जेसीले सुप्रिम कोर्टलाई उनको आइडेन्टिटी चाहिँ प्राइभेट राख्नको लागि, उनको नामहरू आइडेन्टिटीहरू पब्लिक नगर्नुको लागि भनेर एपिल गरेका थिए र सुप्रिम कोर्टले पनि उनको एपिल चाहिँ एक्सेप्ट गरेका थिए। पछि फेरि उनलाई त्यो रेपको चार्ज लागिसकेपछि, सेक्स भायोलेसनको चार्ज लागेपछि 2020 को 22 डिसेम्बरमा सुप्रिम कोर्टले नै उनको नामहरू चाहिँ पब्लिकली युज गर्नु पाइन्छ भनेर, र जेसीले आफ्नो सेन्टेन्सलाई लिएर, आफ्नो फैसलालाई लिएर सुप्रिम कोर्टमा 2 चोटि एपिल पनि गरेका थिए तर सुप्रिम कोर्टले उनको एपिलहरू सबै रिजेक्ट गरिदिए। चिकनिडहरू, चाहिने सामानहरू भरेर चाहिँ डोनेट गर भनेर पनि भनेका थिए। सो यो केसलाई लिएर आजको लागि यति नै। यदि पुरै भिडियो हेरिदिनु भएको भए त्यसको लागि धेरै धेरै धन्यवाद। र आजको भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला र यस्तै क्राइम स्टोरी सुन्नलाई इन्ट्रेस्टिङ लाग्छ भने च्यानल सब्सक्राइब पनि गरिदिनु होला र आफ्नो केही प्रतिक्रियाहरू छ यो केसलाई लिएर, आफ्नो के कस्तो ओपिनियनहरू छ तल कमेन्ट गर्न नबिर्सिनु होला। र यदि तपाईँहरूलाई कुनै क्राइम स्टोरी सजेस्ट गर्नु मन छ भने तपाईँहरूले मलाई मेरो इन्स्टाग्राम, रेडिट, फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ। मेरो सोसियल मिडियाको लिङ्क चाहिँ तल डिस्क्रिप्सन बक्समा हुनेछ। सो आजको लागि यति नै। अर्को क्राइम स्टोरी लिएर अर्को भिडियोमा आउनेछु। त्यति दिनसम्मको लागि स्टे सेफ, टेक केयर एन्ड बाई बाई।